यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको 1 वर्ष पूरा। राजनैतिक स्थिरता, निर्वाचन र परराष्ट्र सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धि। संघीय संसदका दुवै सदनबाट विभिन्न मितिमा पारित 5 विधेयक सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रमाणित। नेपालको भ्रमणमा रहनुभएका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखद्वारा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग भेटवार्ता। 209 भानु जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै आजै गुरूप्रति सम्मान भाव प्रकट गरिने गुरू पूर्णिमा। र आर्थिक संकट झेलिरहेको श्रीलंका राष्ट्रपति गोताबाया राजपाक्षे देश छोडेर मालदिवसमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन? सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको आज 1 वर्ष पूरा भएको छ। तत्कालीन प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले 2 पटक प्रतिनिधि सभा भंग गरी देशलाई अनिश्चयतर्फ धकेलेपछि सर्वोच्च अदालतले 2 पटक नै प्रतिनिधि सभा बिउताइदिएको थियो। दोस्रो पटक प्रतिनिधि सभा बिउताउँदा पनि नयाँ सरकार गठनको मार्ग प्रशस्त भएपछि 2078 असार 29 गते कांग्रेस सभापति देउवाको नेतृत्वमा 5 दलीय गठबन्धनको सरकार बनेको थियो। प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले यो 1 वर्षको अवधिमा स्थानीय तहको निर्वाचन गराउन सफल भएको छ। राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालले देउवा नेतृत्वको सरकारले यो अवधिमा संविधानलाई ट्र्याकमा ल्याएको बताउनुभयो। देउवा नेतृत्वको सरकारले राजनैतिक स्थिरता, निर्वाचन र परराष्ट्र सम्बन्ध सुधारका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको पूर्व राजदूत डाक्टर शम्भुराम सिंह खडाले बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुवै सदनबाट विभिन्न मितिमा पारित भएका 5 विधेयक हिजो प्रमाणित गर्नुभएको छ। सभामुखले लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष 2079-80 सेवा र कार्यका लागि संघीय संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन 2025 संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गर्नुभएको हो। प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ। राष्ट्रिय सभाको हिजोको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न 4 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले पेश गर्नुभएको सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक 2079 र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव पारित भयो। यस्तै बैठकमा कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले पेश गर्नुभएको फौजदारी कसुर तथा फौजदारी कार्य विधि संशोधन सम्बन्धी केही कानून संशोधन गर्न बनेको विधेयक तथा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो। छलफलमा सांसदहरू अनिता देवकोटा, विमला पौड्याल राई, तुलसा कुमारी दाहाल, गंगा कुमारी बेलवासे, दिलकुमारी रावल, पार्वती थापा लगायतले शारीरिक तथा मानसिक रूपमा अशक्त तथा नाबालिका विरूद्ध हुने यौन हिंसाको मुद्दामा हदम्याद हटाउनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसद वामदेव गौतमले प्रतिनिधि सभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्ष तथा समितिहरूमा रिक्त रहेका सभापति पद तत्काल पूर्ति हुनुपर्ने माग गर्नुभयो। विशेष समयमा सांसदहरूले कानून निर्माणमा उदासीनता देखाउन नहुने, मौलिक हक सम्बन्धी कानून बनाए पनि कार्यान्वयन फितलो भएको, राष्ट्रिय सभाको शून्य तथा विशेष समयमा सांसदले राखेका विषयमा सम्बन्धित मन्त्रीहरूले 5 दिनभित्र जवाब दिनुपर्ने, कानूनी व्यवस्था कड़ाईपूर्वक लागू हुनुपर्ने माग गर्नुभयो। सांसदहरूले जातीय छुवाछुत विरूद्धको कानून कड़ाईपूर्वक लागू गर्नुपर्ने, विकास निर्माणको काममा ढिला सुस्ती भएको र मूल्य वृद्धि घटाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। आर्थिक वर्ष 2079-80 वार्षिक बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग भएको सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिले हिजोदेखि काम शुरू गरेको छ। हिजो बसेको छानबिन समितिको बैठकले आवश्यक कागजात अर्थ मन्त्रालयसँग माग गरेको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको हिजोको बैठकले समितिको 22 वार्षिक प्रतिवेदन 2079 बहुमतले पारित गरेको छ। बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरू गोकुल बास्कोटा, शिवमाया तुम्बाहाम्फे, विशाल भट्टराई लगायतले समितिको सभापति विपक्षी दलको हुने परम्परा रहेको, ठूला आर्थिक अपचलन, विद्यार्थीले पाठ्य पुस्तक नपाएका, बजेट निर्माणका क्रममा भएको घटना लगायतका विषयमा समिति मौन रहेका कारण सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राख्दै बैठक बहिष्कार गर्नुभएको थियो। बैठकमा समितिका सभापति भरत कुमार शाहले आफूलाई पनि सभापति पदमा रहिरहन इच्छा नभएकाले कानूनी जटिलता र कानूनी मर्यादालाई ध्यान दिन विपक्षी सांसदहरूलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले सभापति परिवर्तन गर्ने विषय समितिमा नभई त्यसको भिन्नै प्रक्रिया रहेकाले यस्ता कुराहरूलाई पनि ध्यान दिन विपक्षी सांसदहरूलाई आग्रह गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनिया कम्युनिष्ट पार्टी सीसीपी विदेश विभाग प्रमुख ल्यू जियान चाओबीच हिजो आपसी हितका विषयमा छलफल भएको छ। अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा आइरहेको बदलावका बावजूद पनि चीन नेपाल सम्बन्धका आधार पारस्परिक समानता, हित र लाभका आधारमा अगाडि बढ़नुपर्छ भन्ने विषयमा उहाँहरूबीच प्रतिबद्धता भएको वार्तामा सहभागी एमाले नेता डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै नेता डाक्टर भट्टराईले अध्यक्ष ओलीले नेपालले विगतदेखि लिँदै आएको एक चीनको नीति र नेपाली भूभाग कुनै पनि मित्र राष्ट्रका विरूद्ध प्रयोग हुन नदिने देशको पुरानो प्रतिबद्धतामा नेकपा एमाले प्रतिबद्ध रहेको र यो प्रतिबद्धतालाई निरन्तर रूपमा अघि बढ़ाउन चाहेको बताउनु भएको जानकारी दिनुभयो। यसैगरी चीनले नेपाललाई नजिकको मित्र राष्ट्रका रूपमा हेरेको र महत्वपूर्ण विकासको साझेदारका रूपमा रहँदै आएको र त्यसलाई निरन्तर रूपमा चीनले अगाडि बढ़ाउन चाहेको विदेश विभाग प्रमुख जियान चाओले बताउनु भएको नेता डाक्टर भट्टराईले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ल्यू जियान चाओले हिजो नयाँ वानेश्वरमा शिष्टाचार भेट गर्नुभएको छ। भेटपछि अध्यक्ष नेपालले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले दुवै देशका राजनैतिक लगायत विभिन्न तहबाट हुने भ्रमणबाट एक आपसमा सम्बन्ध सुमधुर रहने विदेश विभाग प्रमुख जियान चाओले विचार व्यक्त गर्नुभएको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताउनु भएको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा हिजो पनि विभिन्न सदस्यहरूले आफ्नो धारणा राख्नुभयो। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा विभिन्न नेताहरूले आफ्नो धारणा राख्नु भएको थियो। बैठकमा सहमहामन्त्री बद्री प्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको थियो। बैठक आज दिउँसो 1 बजे फेरि बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेकपा एमाले स्थानीय निर्वाचनमा पार्टीभित्र देखिएको आरोप प्रत्यारोप र आपसी आशंकाबाट मुक्त भएर आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तर पार्टी निर्देशन जारी गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मातहतका कमिटिलाई दिएको निर्देशनमा आपसी अन्तर्विरोधका कारण कार्यवाहीको दायरा अनावश्यक रूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाइने उल्लेख छ। एमालेको अन्तर पार्टी निर्देशनमा सत्ता गठबन्धन, पार्टीभित्रका समस्या र अन्तर्घातका बीच स्थानीय निर्वाचनमा लोकप्रिय मतमा एमाले अगाडि रहेको निर्वाचित पदमा दोस्रो हुन पुगेको स्वीकार गरिएको छ। यस्तै पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी भए खुलस्त छलफल, आलोचना, आत्मालोचना र अन्य विधि मार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने, पार्टीभित्र उत्पन्न समस्या मध्ये कुन असमझदारी हो, कुन असहयोग हो र कुन अन्तर्घात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने एमालेको निर्णय छ। एमाले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात बारे छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो भने आम निर्वाचनलाई ध्यानमा राखेर साथै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्न जिम्मेवारी दिएको छ। विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी जसपा नेपालको एकै दिन छुट्टा छुट्टै बैठक बसेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगंजमा बसेको छ भने पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्य समितिको विस्तारित बैठक हिजै काठमाण्डुमा बस्यो। पार्टी रूपान्तरण, पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनैतिक प्रतिवेदनमा जसपा संघीय परिषद अध्यक्ष डाक्टर भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्व कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गर्नु भएको छ। पार्टीलाई हिमाल, पहाड़, तराई सबै जातिको प्रतिनिधित्व गराउन सामूहिक नेतृत्व बनाउनु पर्ने डाक्टर भट्टराईको जोड़ रहेको छ। पार्टीमा तीनजनाको हेडक्वार्टर बनाउँदा समेत एउटा पनि बैठक बस्न नसकेको, केन्द्रीय समिति बैठकमा आफूहरूलाई नबोलाइएको डाक्टर भट्टराई पक्षको गुनासो रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित चितवनका जनप्रतिनिधिको टोलीले हिजो भेट गरी जिल्लाका विभिन्न समस्याका बारेमा जानकारी गराएको छ। प्रतिनिधि मण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र महानगर प्रमुख दाहाल को रोहबरमा मुख्य सचिव शंकर दास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा, निजी सचिवालय लगायत सरोकारवालालाई बोलाएर छलफल गरी तत्काल काम अगाडि बढ़ाउन निर्देशन दिनुभयो। भेटमा सहभागी भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, माड़ी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माड़ी जंगल क्षेत्रको हुलाकी सड़कको स्तरोन्नति लगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको थियो। निर्वाचन आयोगले आजदेखि काठमाण्डु उपत्यका तीन जिल्ला काठमाण्डु, भक्तपुर र ललितपुरबाट अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ। फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने आयोगले तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेश गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार 2078बाट विभिन्न स्रष्टाहरूलाई सम्मान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार 2078बाट धनेन्द्र बस्नेत, डाक्टर ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई सम्मान गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार 2077बाट मोहन चन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घरतीलाई सम्मानित गर्नुभयो। पुष्पलाल राष्ट्रिय पुरस्कार 2077 कोरोनाका कारण गत वर्ष प्रदान गर्न नसकिएपछि यसपटक एकैपटक प्रदान गरिएको हो। ती पुरस्कारहरूको राशि सम्मान पत्र सहित नगद 1,00,000 रूपियाँ रहेको छ। कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्र स्थापित हुनका लागि आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले यसका लागि कृषिको आधुनिकीकरण र व्यावसायीकरण पहिलो प्राथमिकता बन्नुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले इतिहास, कला, साहित्य, संस्कृतिका साथै विज्ञान र प्रविधिको विकासमा समेत सबैको ध्यान जानुपर्ने बताउनुभयो। कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले देशले प्राप्त गरेका उपलब्धिहरूमा पुष्पलालले गरेको योगदान सदैव नेपालीमाझ ताजा रहिरहने र त्यसलाई प्रेरणाका रूपमा लिएर देशको समृद्धिका लागि अगाडि बढ़नुपर्ने बताउनुभयो। पुष्पलालका नाममा स्थापित पुरस्कारबाट सम्मानित हुने व्यक्तिहरूको योगदान नेपालको राजनीतिक इतिहास साहित्य र समृद्धिको क्षेत्रमा उच्च रहेकाले यो पुरस्कारको गरिमा निकै बढ़ेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताउनुभयो। 209 भानु जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1871 असार 29 गते तनहुको चोदी रंगामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। आदिकवि आचार्यले संस्कृत भाषामा रचित अध्यात्म रामायणका आधारमा सरल सरस तथा सुबोध नेपाली भाषामा रामायणको रचना गरी सबै नेपालीका घर घरमा पुर्याएर समग्र नेपाललाई भाषिक रूपमा एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी भक्तमाला बधु शिक्षा राम गीता जस्ता कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। भानु जयन्तीका अवसरमा आज बिहान काठमाण्डुको रानी पोखर स्थित भानुको प्रतिमा स्थलबाट प्रभात फेरी शुरू गरी भानुको प्रतिमामा माल्यार्पण गरिँदैछ। आजै चुन्दीबाट रम्घासम्म पनि प्रभात फेरी गरिँदैछ। भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ। नेपाल बाहिर दार्जीलिङ सिक्किम लगायत भारतका विभिन्न ठाउँ तथा नेपालीहरू रहेका अन्य देशहरूमा पनि भानु जयन्ती मनाइँदैछ। आषाढ़ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश भन्ने बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। गुरू पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइँदैछ। आषाढ़ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिन्छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलिया मुक्त कमैया कमलहरी र हरुवा चरुवाको समस्या दिगो समाधानका लागि मन्त्रालयले कार्ययोजना बनाएर अघि बढ़ने बताउनु भएको छ। सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय वासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ़नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री कुँवरले स्थानीयको आवश्यकता अनुसार योजना छनौट गरी कार्यक्रम कार्यान्वयन गर्यो भने मात्रै लाभदायी हुने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहर भवनका कार्यक्रम निर्देशक सहित सातजना विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगले पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम मार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका 10 जिरी खिम्ती मजगाउँमा पशु हाट निर्माणमा संलग्नले 47,37,000 भन्दा बढ़ी रूपियाँ बराबरको भ्रष्टाचार गरेकाले कार्यक्रम निर्देशक सहित सातजना विरूद्ध आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यस्तै आयोगले सर्लाहीको साविक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा 7,71,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुव नारायण झा विरूद्ध मुद्दा दायर गरेको छ। यस्तै आयोगले पर्साको साविक भेडिहारीमा रहेको राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शीर्षकमा प्राप्त भएको 11,95,000 रूपियाँ बराबरको रकम हिनामिना गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कन्हैया शाह कानु र प्रधानाध्यापक राम वचन प्रसाद र समिति सदस्य रामचन्द्र शाह कानु विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सप्तरीको कञ्चनरूप नगरपालिका 5 हिजो पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका 5 सुखदेव सदाकी 13 वर्षीय छोरी रजनी र जीतन सदाकी 14 वर्षीय छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। नेपालबाट चोरी भएर अमेरिका पुर्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ। पुरातत्व विभागमा आयोजित कार्यक्रमलाई काठमाडौँ स्थित अमेरिकी दूतावासका डेपुटी चीफ अफ मिशन अविगल अरूणसनले 135 सेन्टिमिटर लम्बाई तथा 21 सेन्टिमिटर चौडाई र 110 किलोग्राम तौलका दुई टुडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गर्नुभयो। बझाङ जिल्लालाई सरकारले आलु जोन क्षेत्र निर्धारण गरेपछि त्यहाँका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन्। आलु खेतीमा वृद्धि भए पनि बजारीकरणमा भने समस्या भएको किसानको गुनासो छ। जगदीश टोकायको रिपोर्ट।
नेपाल सरकारले बझाङ जिल्लालाई आलु जोन क्षेत्र निर्धारण गरी आलु उत्पादनमा जोड़ दिन थालेपछि अहिले बझाङमा आलु उत्पादनमा निकै वृद्धि भएर किसानहरूलाई आलु कता कसरी बिक्री गर्ने भन्ने अन्यल परेको देखिन्छ। आलुको व्यावसायिक खेती गर्दै आएका 26 पाथीभेरा गाउँपालिकाका किसान गोरख बहादुर धामी
करिबन 1000 क्विन्टल जति होला 7 नम्बर वडा भरिको आलु कसलाई दिने कहाँ बिक्री गर्ने
उहाँ जस्तै सुरमा गाउँपालिका घर भएका एकजना किसान
हामी किसानलाई आलु कहाँ आलु गुदे फलायौ नफलाउने भयो भन्ने चिन्ता छ। प्याज फल्ने थियो टमाटर फल्ने थियो गोपी हौँदै हुने थियो आलु निचलो प्याज फलफूल सरकारले किनिदिनु पर्यो उत्पादन गर्नलाई हामी तयार।
बझाङको आलु उत्पादनको अवस्था बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ बझाङकी कार्यालय प्रमुख सविता जोशी
यहाँ चाहिँ आलु जुन सुरु हुने बेला 250 हेक्टर जमिनमा आलु खेती गरिन्थ्यो भने अहिले चाहिँ 500 हेक्टरमा त्यस्तै गरेर उत्पादकत्वलाई हेर्ने हो भने हाम्रो बेसलाइन सर्वे गर्दाखेरि 14 टन प्रति हेक्टर थियो भने अहिले आएर चाहिँ हाम्रो 20 भन्दा माथि भइसकेको छ एभरेज नै। यसले गर्दाखेरि चाहिँ उत्पादन चाहिँ धेरै बढेको देखिन्छ। अबको दिनमा चाहिँ बजारीकरणमा चाहिँ यसले वर्कआउट गर्नुपर्ने देखिन्छ।
आलु उत्पादन किसान जस्तै अन्य किसानहरूको पनि स्थानीय उत्पादनको सरकारले उपयुक्त बजारीकरणको व्यवस्थापन गर्न सके तरकारीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने निकै सम्भावना देखिन्छ।
देशभर हिजो 177 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3126 जनाको परीक्षण गर्दा 177 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै 41 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अब केही अन्तर्राष्ट्रिय समाचार। विषम आर्थिक संकट झेलिरहेको श्रीलंका राष्ट्रपति गोताबाया राजपाक्षेले देश छाडेर मालदिव्सको राजधानी माले पुग्नु भएको छ। 73 वर्षीय राजपाक्षे सैन्य हवाई जहाज चढ़ेर आज बिहान स्थानीय समय अनुसार 3 बजे माले पुग्नु भएको बीबीसीले जनाएको छ। राजपाक्षेको प्रस्थानले दशकौंसम्म श्रीलंकाको राजनीतिमा दबदबा बनाएको राजपाक्षे परिवारको विरासतको अन्त्य भएको छ। गत शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जा गरे यता राष्ट्रपति राजपाक्षे अज्ञात ठाउँमा रहनु भएको थियो। उहाँले आजसम्म राजीनामा दिने श्रीलंकाको संसदका सभामुख मार्फत जानकारी दिनुभएको थियो। आगामी वर्ष भारतको जनसंख्या चीनको भन्दा बढ़ी हुने संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको आँकड़ा अनुसार भारतको जनसंख्या अर्को वर्ष 104 अर्ब हुने। अब आर्थिक समाचार।
मंगलबार नेप्से दोहोरो अंकले बढ़ेर बन्द भएको छ। पछिल्लो 3 कारोबार दिनमा 127.71 अंकले घटेको शेयर बजार मंगलबार 11.68 अंकले बढ़ेर 1927.28 बिन्दु पुगेर बन्द भएको छ। मंगलबारको कारोबार अवधिभर 226 कम्पनीको 49,67,561 किता शेयर किनबेच हुँदा 1 अर्ब 70 करोड़ बढ़ीको कारोबार भएको छ। यो कारोबार रकम भने सोमबारको तुलनामा कम रहेको छ। हिमालयन जनरल इन्सुरेन्स र एभरेस्ट इन्सुरेन्सले साउन 1 गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन्। दुई कम्पनी मर्जर पश्चात बन्ने हिमालयन एभरेस्ट इन्सुरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएको हो। मर्जर पश्चात बनेको हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको चुक्ता पुँजी 2 अर्ब 18 करोड़ रूपियाँ पुगेको छ। तराईका जिल्लामा रोपाई हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनी क्षेत्रका किसान जुटेका छन्। मिठो बासना र स्वादिलो चामलको रूपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने भए पनि कालानिमक धानको उत्पादनमा बढ़ी ध्यान दिनुपर्दा कमी हुन थालेको कालानिमक धानको संरक्षणमा अहिले त्यस क्षेत्रका केही कृषक लागेका छन्। कम खर्चमा बढ़ी उत्पादन हुने हाइब्रिड धान खेतीप्रति किसानको बढ़दो आकर्षणका कारण समेत कालानिमक धान विस्थापित हुँदै गएको लुम्बिनीका किसान सत्यदेव पाठकले बताउनुभयो। राज्यले लोपोन्मुख धानको संरक्षण गरी पर्यटनसँग जोडेर काम गर्न सके पाहुरका रूपमा कालानिमक चामलको ब्राण्डिङ गरी स्वदेशी तथा विदेशी पर्यटकलाई खाना र उपहारका लागि लैजान प्रोत्साहित गर्न सकिने ठूलो सम्भावना रहेको छ। एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ। आज भोलि यो धान भने 2-4 किलो भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाउने परिकारको रूपमा त्यस क्षेत्रमा लिने गरिन्छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब मौसम, आज देशभर सामान्य बदलिरही प्रदेश एक, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 2.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष पूरा, राजनैतिक स्थिरता, निर्वाचन र परराष्ट्र सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धि। संघीय संसदका दुवै सदनबाट विभिन्न मितिमा पारित 5 विधेयक सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रमाणित। नेपालको भ्रमणमा रहनुभएका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखद्वारा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग भेटवार्ता। 209 भानु जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै आजै गुरूप्रति सम्मान भाव प्रकट गरिने गुरू पूर्णिमा। र आर्थिक संकट झेलिरहेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे देश छोडेर मालदिप्समा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार, सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।